यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। देशको विकास र समृद्धिलाई अगाडि बढ़ाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। प्रतिनिधि सभा बैठकलाई उपलब्धिमूलक बनाउने विषयमा सभामुख र राजनीतिक दलका प्रमुख सचेतक तथा मुख्य सचेतक बीच छलफल। शिक्षा विधेयक 2080 आवश्यक संशोधन गरी वर्गीय विभेदको अन्त्य र उद्यमशीलतामा जोड़ दिनुपर्ने सांसदहरूको सुझाव। र बंगलादेशमा आरक्षण विरूद्ध विद्यार्थीहरूको प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरी बीच भएको भिडन्तमा थप 6 जनाको मृत्यु। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकास र समृद्धिको बाटोमा हिडाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। इन्जिनियर दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको अहिलेको अवस्थाबारे सरकार जानकार रहेको र त्यसको समाधान खोज्न तयार रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको विगत प्रशंसा योग्य रहे पनि अहिलेको अवस्था भने सन्तोषजनक नरहेको बताउनुभयो।
देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ, गौरवपूर्ण इतिहास छ, भविष्य उज्जवल छ, त्यसमा कुनै सन्देह छैन। तर आज सन्तोष मान्न खुशी हुन सकिने अवस्था छैन। हामीले यस अवस्थालाई बदल्नै पर्नेछ। समस्याहरू छन् र त्यो समस्या तपाईँहरूले पनि भोग्नु परिरहेको छ, जसबाट तपाईँहरू उन्मुक्ति चाहनुहुन्छ। आफ्ना तर्फबाट गर्ने प्रतिबद्धता पनि तपाईँहरू गर्न तयार हुनुहुन्छ र सरकारको तर्फबाट पाउनुपर्ने सपोर्ट पनि प्राप्त होस् भन्ने तपाईँहरूको आकांक्षा बहुत जायज छ। र सरकारको तर्फबाट म तपाईँहरूलाई भन्न चाहन्छु, सरकार अप्ठ्यारा खोज्ने होइन, अप्ठ्यारालाई सजिलोमा परिणत गर्न समाधान खोज्ने तरिकामा छ।
प्रधानमन्त्री ओलीले देश निर्माणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड़ दिनुहुँदै वर्तमान सरकार समस्या देखाउने मात्र नभई समाधानका विकल्पहरू खोज्दै अगाडि बढ़छ भन्नेमा विश्वस्त हुन समेत आग्रह गर्नुभयो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजनीतिक स्थायित्वका लागि दुई ठूला दलहरू मिलेर सरकार बनाएको बताउनुहुँदै अहिलेको सरकारलाई असफल हुने छूट नभएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले युवालाई देशभित्रै रोजगारीका अवसर सृजना गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभयो। मन्त्री खड्काले इन्जिनियरहरू कुनै पनि आयोजनामा छोटो समय मात्रै काम गरी अर्कोमा जाने गर्नाले आयोजनाहरू अलपत्र पर्ने गरेको भन्नुहुँदै इन्जिनियरहरूलाई आवश्यकता अनुसार द्विपक्षीय वा बहुपक्षीय सम्झौता गरेर काम गर्न र कामलाई स्थायित्व दिन समेत सुझाव दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्री परिषद बैठकले एमालेका नेता विष्णु रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। यस्तै बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डाक्टर युवराज खतिवड़ालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। यस्तै बैठकले मन्त्री परिषद अन्तर्गतको विभिन्न 5 समितिहरू समेत गठन गर्ने निर्णय गरेको छ। बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई तोकेको छ भने प्रशासन समितिमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ, सामाजिक समितिको संयोजकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी रहनु भएको छ। यस्तै विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक रहनु भएको छ भने आर्थिक पूर्वाधार समितिको संयोजकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल रहनु भएको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष महन्त ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिनुभयो। वर्तमान सरकारलाई समर्थन गरेको लोसपाका तर्फबाट नेता शरद सिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुनुहुन्छ। प्रतिनिधि सभामा लोसपाका 4 सांसद हुनुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान बमोजिम यही साउन 6 गते प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने कार्यक्रम तय भएको छ। सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र मुख्य सचेतकहरूसँग प्रतिनिधि सभाको क्यालेण्डर निर्माण प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि पठाउनु भएको सूचना लगायतका विषयमा छलफल गर्नुभएको छ। संघीय संसद सचिवालयमा आज भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने विषयमा छलफल भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। यसैगरी बैठकमा प्रधानमन्त्रीको विश्वासको मत सभाको आगामी 15 दिनका लागि क्यालेण्डर सेन्टर निर्माण र विभिन्न समितिमा सभापति चयन लगायतका विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। बैठकमा कार्यव्यवस्था परामर्श समितिको पुनर्गठन, संसदीय सुनवाई समितिको सभापति चयन, संघीय संसदको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति गठन, प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको सभापति चयन, संसदमा रहेका विधेयकलाई अगाडि बढ़ाउने लगायतका विषयमा छलफल भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न नसकिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सुर्ती खैनी तथा गुर्खा उद्योगको पुँजी तथा क्षमता वृद्धि सम्बन्धमा भएको छलफलमा मन्त्री भण्डारीले अरू मुलुकमा सुर्तीजन्य पदार्थमा 75% भन्दा माथि कर लगाएको तर हामीले ती मुलुकका अभ्यास अवलम्बन गर्न नसकेको बताउनुभयो। मन्त्री भण्डारीले सुर्तीजन्य उद्योगले रोजगारी दिइरहेको यस क्षेत्रबाट राजस्व बढ़ी प्राप्त भएकाले तत्काल उद्योग बन्द गर्न नसकिए तापनि यसको प्रयोग कम गर्न सचेतना तथा कर वृद्धि गर्न सकिने बताउनुभयो। बैठकमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान सुझाव उपसमितिका संयोजक कृष्ण कुमार श्रेष्ठले प्रतिवेदन पेश गर्नुभयो। त्यसै गरी स्पन्ज आइरन लेक्स भन्सार महसुल अन्तशुल्क तथा उद्योगको अध्ययन अनुगमन उपसमितिका संयोजक रेखा यादवले प्रारम्भिक प्रतिवेदन पेश गर्नुभयो। समितिले नेपालमा खैनी गुटखा जस्ता सुर्तीजन्य उद्योगलाई आवश्यक कच्चा पदार्थ आयात तथा निर्यातको विवरण आपूर्ति मन्त्रालयबाट माग्ने निर्णय भएको समितिका सभापति अब्दुल खानले जानकारी दिनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक 2080 संशोधनकर्ता सांसदसँग छलफल भएको छ। सिंहदरबार स्थित समितिमा भएको छलफलमा संशोधनकर्ता सांसदहरूले शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने र शिक्षकलाई निजामती सेवा सरहको सुविधा दिनुपर्ने बताउनुभयो। विधेयकमाथि छलफल गर्दै सांसदहरूले शिक्षक गुरू भएकाले अस्थायी र स्थायी नाममा विभेद गरेर मानसिक रूपमा हतोत्साहित हुन नदिन समेत सबै एकजुट हुनुपर्ने बताउनुभयो। सांसदहरूले प्रत्येक जिल्लामा आवासीय विद्यालय बनाउनुपर्ने, शिक्षामा वर्गीय विभेद भएकोले हटाउनुपर्ने, कम्प्यूटर तथा खेल शिक्षकको दरबन्दी बढ़ाउनुपर्ने, श्रमलाई घृणा गर्ने शिक्षा नीतिलाई सुधार गर्नुपर्ने भन्दै शिक्षामा भएको चरम राष्ट्रिय निराशालाई आशामा परिवर्तन गर्ने गरी शिक्षा विधेयक बनाउनुपर्नेमा जोड़ दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज सहकारी क्षेत्रसँग सम्बन्धित संचारकर्मीहरूसँग छलफल गरेको छ। छलफलमा समिति सभापति सूर्यबहादुर थापाले सहकारीका समस्या उजागर गरी समाधानमा लैजान संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। छलफलमा उहाँले समस्याग्रस्त सहकारीका विषयमा अहिलेसम्म संचार माध्यमले ल्याएका विषय महत्वपूर्ण रहेको र अझै गहिरिएर समाचार ल्याउने विषयमा सहकार्य गर्न समिति तयार रहेको बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले आदिवासी जनजाति समुदायभित्रका पनि पिछड़िएको वर्गलाई मूल प्रवाहमा ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। संसदको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा समितिका सांसदहरूले आदिवासी जनजातिभित्रका पनि पहुँचवाला व्यक्तिहरूले मात्रै समावेशिताका नाममा अवसर पाइरहने प्रवृत्तिको अन्त्यका लागि जनजातिभित्रका सीमान्तकृत महिला अझै पछाडि परिरहेको बताउनुभयो। नेपाल सरकारका महान्यायाधिवक्ता रमेश बडालले आज पद बहाली गर्नुभएको छ। महान्यायाधिवक्ताको कार्यालयमा पद बहाली गर्दै महान्यायाधिवक्ता बडालले संवैधानिक र कानूनी दायराभित्र रहेर पीड़ितलाई अधिकतम न्याय दिने विषयमा केन्द्रित हुने बताउनुभयो। महान्यायाधिवक्ता बडालले संवैधानिक र कानूनी दायराभित्र रहेर सरकारलाई कानूनी सल्लाह दिने र सरकारका विरूद्ध मुद्दा परेमा पक्षमा बहस पैरवी गर्ने स्पष्ट पार्नुभयो। प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाटीसँग नेपालको कूटनीतिक सम्बन्ध कायम भएको छ। यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको मुलुकको संख्या 183 पुगेको छ। बेलायतको उपनिवेशबाट सन् 1979 स्वतन्त्र भएको किरीबाटीको जनसंख्या 120,000 छ। यो टापु राष्ट्र 1979 संयुक्त राष्ट्रसंघको सदस्य भएको थियो। काठमाडौँ महानगरपालिकाले डेंगी लागेको आशंका लागेमा तत्काल 1180 सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ। अहिले नियमित पानी परिरहेकाले डेंगी संक्रमण बढ़न सक्ने भन्दै काठमाडौँ महानगरपालिकाले डेंगी लागेको शंका लागे तत्काल 1180 फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो। परामर्श सेवाका लागि निशुल्क हटलाइन टेलिफोन 24 घण्टा सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ। बंगलादेशको सरकारी संस्थानमा आरक्षित कोटा विरूद्ध विद्यार्थीहरूले गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरी बीच भएको भीड़ झडपमा परि 6 मृत्यु भएको छ। ढाकामा आज भएको झडपमा एक विद्यार्थी सहित 6 मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। यससँगै एक हप्तामा 12 ज्यान गुमाएका छन्। रूसले क्राइमियामा 33 युक्रेनी ड्रोन र प्रायद्वीपतर्फ गइरहेका 10 नौसैनिक ड्रोन खसालेको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ। ड्यूटीमा रहेका वायु रक्षा प्रणाली नष्ट गरी क्रिमियामा हवाई ड्रोनहरू रोकेको मन्त्रालयले जनाएको छ। ब्ल्याक सीमा रहेका सेनाहरूले क्रिमियन प्रायद्वीपतर्फ रहेका नौसेना ड्रोनहरू नष्ट गरेको टेलिग्राम पोस्टले प्रष्ट पारेको छ। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले आशावादी भई आर्थिक क्रियाकलापमा सक्रियताका साथ लाग्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। नेपाल उद्योग परिसंघ सीएनआईका पदाधिकारीसँग बिहिबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास वर्तमान सरकारले गर्ने विश्वास दिलाउँदै निजी क्षेत्रसँग मिलेर सरकार अघि बढ़ने बताउनुभयो। छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोबल बढ़ाउनु पर्ने धारणा राख्नुभयो। यस्तै छलफलमा परिसंघका पूर्व अध्यक्षहरू विष्णु कुमार अग्रवाल, हरिभक्त शर्मा लगायतले वर्तमान सरकारको निर्माणबाट राजनीतिक स्थिरता हुने आशा जागेकाले निजी क्षेत्र उत्साहित बनेको र आगामी दिनमा सरकारसँग मिलेर काम गर्न आफूहरू आतुर रहेको धारणा राख्नुभयो। शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहिबार झण्डै 60 अंकले बढ़ेर 2,424 अंक भन्दा माथि पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक बिहिबार 59.68% बढ़ेर 2,424.32 पुगेको छ। नेप्सेसँगै बिहिबार कारोबार रकम पनि बढ़ेको छ। बुधबार 12 अर्ब भन्दा बढ़ीको शेयर कारोबार भएकोमा बिहिबार 15,54,00,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। व्यावसायिक रूपमा कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्दा स्वरोजगार सिर्जना हुनुसँगै कृषकहरू लाखौं रूपियाँ आमदानी गर्न सफल भइरहेका थुप्रै उदाहरणहरू देखिने गरेका छन्। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 8 बेलडाड़ीका तेज बहादुर चौधरी यस्तै उदाहरण बन्न सफल हुनुभएको छ। कृषक तेज बहादुर चौधरीले अहिले व्यावसायिक पशुपालनबाट वार्षिक 7,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी हुने गरेको बताउनुभयो। यस्तै गुल्मीका व्यावसायिक केरा खेती गर्ने कृषकहरूले पनि राम्रो आमदानी गरिरहेको पाइएको छ।
अब खेल समाचार अजय बमबाट।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टीम भएर अगाडि बढ़न तयार रहेको बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका अध्यक्ष समेत रहनुभएका खेलकुद मन्त्री चौधरीले राखेपले बिहेबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सो कुरा बताउनु भएको हो। मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्री परिषद बैठकले 300 दिनमा किर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य सचिवसँग छलफल भइरहेको बताउनु भयो। 10 राष्ट्रिय खेलकुद लगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने मन्त्री चौधरीले जानकारी दिँदै नेपाली खेलाड़ी मेहनती लगनशील र संघर्ष गर्न सक्ने क्षमता भए पनि छोटो तयारीबाट खेलाड़ीबाट ठूलो अपेक्षा गर्न नसकिने बताउनुभयो। राखेपका उपाध्यक्ष शिव कोइरालाले लक्ष्यलाई पूरा गर्न राखेप टीम सहयात्री बनेर काम गर्न तयार रहेको बताउनु भयो। राखेपका सदस्य सचिव टंकलाल घिसिङले खेलकुदलाई गहिराईमा बुझेको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै असल सारथी बनेर काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबीच बिहेबारे सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा सदस्य सचिव घिसिङले खेलकुद मन्त्री चौधरीलाई राखेपको कार्य योजनाहरू विस्तृत रूपमा पनि प्रस्तुत गर्नुभएको थियो। एएफसी महिला च्याम्पियनशीप लीगको प्रारम्भिक छनौटमा विभागीय टोली एपीएफ समूह सीमा परेको छ। एसियाली फुटबल महासंघ एएफसीले बिहेबार सार्वजनिक गरेको ड्र अनुसार एपीएफ समूह सीमा परेको हो।
अब मौसम आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी मधेश गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशको विकास र समृद्धिलाई अगाडि बढ़ाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता, प्रतिनिधि सभा बैठकलाई उपलब्धिमूलक बनाउने विषयमा सभामुख र राजनीतिक दलका प्रमुख सचेतक तथा मुख्य सचेतक बीच छलफल, विद्यालय शिक्षा विधेयक 2080 आवश्यक संशोधन गरी वर्गीय विभेदको अन्त्य र उद्यमशीलतामा जोड़ दिनुपर्ने सांसदहरूको सुझाव, र बंगलादेशमा आरक्षण विरूद्ध विद्यार्थीहरूको प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरी बीच भएको भिडन्तमा थप 6 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।